ملا دیتے ہیں, اس کے ساتھ ہی ملا دیتے ہیں تاکہ آپ کی بات کا جواب بھی ہمارے تک آ جائے کہ ہم تفصیل میں پڑھ جائیں. پاکستان کے صوبہ خیبر پختونخوا میں جس سے ہم نے ابھی بات کی, مردان میں منگل کے روز خود کش بم حملہ ہوا ہے جس میں اب تک کی اطلاعات کے مطابق 22 افراد ہلاک ہو چکے ہیں, اور بتایا جاتا ہے کہ بہت سے لوگ جو زخمی ہوئے ہیں ان میں کئی کی حالت تشویشناک ہے, اس لیے جانی نقصان کے بڑھنے کا اندیشہ ہے. اور تو شمع یہاں سے ہم شروع کرتے ہیں, اس کے بعد ہم آگے بھی چلیں گے. تو جیسا کہ آپ کہہ رہی تھیں کہ ظاہر ہے کہ جب پالیسی میں بدلاؤ آ جاتا ہے کسی ایک سربراہ کے جانے سے کسی ادارے کے, تو اس کے بعد صورتحال آگے اس کا نتائج کیا نکلتے ہیں یہ بات ابھی دیکھنا باقی ہے. اسی طرح دہشت گردی کے خلاف یہ جو بھرپور کاروائیاں کی جا رہی ہیں, لیکن پھر بھی دہشت گردوں کو جب بھی موقع ملتا ہے وہ اپنا کام دکھا جاتے ہیں. کیا آپ سمجھتی ہیں کہ اس طرح کی کاروائیاں جو اکا دکا ہوتی ہیں ان پر بھی قابو پانا ممکن ہو سکے گا؟ اس کو کس طرح سے آپ وضاحت کریں گی بات سننے والوں کے لیے؟
دیکھیے میں بہت ہی مختصر, ویسے میں یہ ہے کہ ایک اسٹریٹجی پلان بتاتی اگر میرے پاس زیادہ ٹائم ہوتا, لیکن پورے سال کا تو میں مختصر یہ بات کروں گی کہ آپ جب بھی آپ کوئی دہشت گردی کو وینکوش کرنے کا کوئی بھی جنگی پلان بناتے تو آپ کے پاس اینڈ مینس اینڈ ہوتا ہے کہ آپ کا گول کیا ہے اور اس کے تک پہنچنے کے لیے آپ کو کیا کیا ریزسٹنس ہوگی. دہشت گردی کسی بھی ملک میں ختم نہیں ہو سکتی 100% طور پر, یہ ناممکن ہے. کوئی بھی ایک آدمی جسٹ ایک کچن نائف لے کر پہاڑ نکل سکتا ہے, اور اگر زیادہ لوگوں کو نہیں تو دو تین لوگوں کو زخمی کر کے یا مار کر اپنا وہ ایک جو ایجنڈا ہے وہ لا سکتا ہے کہ جو جس پر وہ کام کر رہے ہیں. یہ ایک لانگ ٹرم برین واشنگ کی ضرورت ہے, اس کے لیے جنریشنز تک کی پلاننگ ہوگی کہ آپ کا 10 سال کا اور 20 سال کا لانگ ٹرم آپ کی پالیسی کیا ہے. اور یہی میرا سب سے بڑا کنسرن ہے کہ پاکستان ایسا ملک ہے کہ وہاں پر 5 سال بھی ایک پالیسی کنٹینیو نہیں رہتی, چاہے وہ گورنمنٹل ہو یا وہ آرمی ہو. ہر جو نئی رجیم آتی ہے اور یا جو نیا کمانڈر آتا ہے وہ اپنی سوچ کے ساتھ آتا ہے. ایک انسٹیٹیوشنل جو پالیسی ہے وہ مجھے پاکستان میں کم از کم 1970 سے اب تک نظر نہیں آئی, کیونکہ 1960 سے تو وہ یہ تھا کہ وہ پھر ایوب خان وہ بھی ایک شخص ہے, ان کا بھی ایک ہی پالیسی. تو یہ میجر کنسرن ہے کہ پاکستان کرے گا کیا,
کہ پالیسی کی کنسسٹنسی اگر نہیں ہو تو پاکستان کے اندر کیا ہوگا. ابھی آپ اس طرف آتے ہیں جس کی آپ بات کر رہی تھیں کہ پاکستان میں انسداد دہشت گردی کے محکمے نے صوبہ پنجاب کے ضلع سیالکوٹ کے اور ارد گرد کے علاقوں سے شدت پسند گروہ داعش سے وابستہ 9 افراد کو گرفتار کر لیا ہے. کاؤنٹر ٹیررزم ڈپارٹمنٹ جسے آپ CTD کہتے ہیں, اس کے ایک ترجمان نے نام تو نہیں بتایا لیکن وائس آف امریکہ سے بات کی ہے اور کہا ہے کہ جس گروہ کو گرفتار کیا گیا انہوں نے رواں سال جون میں داعش کے سربراہ ابو بکر البغدادی کے ساتھ اپنی وفاداری کا اظہار کیا تھا. تو آپ اس نوعیت کی کاروائیوں کو دیکھتے ہوئے آپ سمجھتی ہیں کہ جو آپ کہہ رہی تھی کہ اسٹریٹجک پالیسی کی آپ بات کرتی ہیں, ٹارگیٹڈ آپریشنز کرنے ضروری ہیں اور وہ مؤثر ثابت ہو سکتے ہیں؟
دیکھیے بہجت, میں اس کے ساتھ ایک اور بات بھی کروں گی کہ جس طرح ہم فیشن میں برانڈز کا ہوتا ہے ہے کہ آپ نے برانڈ کیا پہنا ہوا ہے, اس طرح آپ دہشت گردی میں بھی ایک برانڈ بن گیا کہ اگر آپ داعش کا برانڈ یوز کرتے ہیں اپنے نام کے ساتھ تو یو آر اے بگ ٹیررسٹ. ویسے ہی ہوتا ہے کہ کالعدم مذہبی جماعتیں اور اس میں کئی جماعتیں آ جاتی ہیں. تو انہوں نے آپ دیکھیں کہ انہوں نے بیعت کی جون میں, اسی طرح جامعہ حفصہ کی جو لڑکیاں تھیں انہوں نے ویڈیو بھیجی کہ ہم بیعت کر رہے ہیں. تو وہ ایک برانڈ ہے داعش جو کہ ٹیرر پھیلانے والا. اصل میں ہمارا جو ایک سب سے بڑا جو میں فیلئر کہوں گی انٹیلیجنس کا, پاکستانی انٹیلیجنس کا, وہ یہ ہے کہ ان کو پتا ہے کس کالعدم جماعت کا جو بندہ ہے وہ اب کس پولیٹیکل جماعت میں یا کس دوسری جگہ پر چلا گیا ہے. یہ ایک محلے اور ٹاؤن لیول کی انٹیلیجنس ہے, وہاں پر سب کو سب پتا ہے. لیکن ڈیو ٹو ویریس ریزنس, اب وہ پولیٹیکل ریزنس ہوتے ہیں, وہ برادری کے ریزنس ہوتے ہیں, یا وہ لوکل پاپولیشن کو سیٹسفائی, یا آپ جیسے کہیں کہ ہم انسٹرومینٹلائز کرتے ہیں اسلام کو, بجائے یہ کہ ہم اسلام کا دیکھیں کہ کیا ہے تو وہ مذہب کو بھی ہم انسٹرومینٹلائز کرتے ہیں ووٹ لینے کے لیے. تو اس کی وجہ سے وہ سارا کچھ ہوا ہے. اب وہ جو وہی لوگ پھر داعش میں جا رہے ہیں, اور پھر جب وہ پکڑے جاتے ہیں تو وہ پھر کہتے ہیں کہ جی داعش کا نیٹ ورک پکڑا گیا. میری بھی آج لاہور ہی میں کسی سے بات ہو رہی تھی کہ یہ داعش کے لوگ کہاں سے آ گئے. تو انہوں نے پھر مجھے ان کے بیک گراؤنڈ کی ڈیٹیل دی کہ جی فلاں سپاہ صحابہ کا تھا, فلاں فلاں جماعت کا تھا. تو وہی بات کہ وہ لوگ وہی ہیں لیکن کیونکہ اب وہ برانڈ بدل گیا اور وہ اپ گریڈیشن ہو گئی ہے تو وہ پھر بڑے ٹیررسٹ ہیں. لیکن یہ فیلیور ہے ہماری ایجنسیز کا, یہ فیلیور ہے ہماری پولیس کا, اور یہ فیلیور ہے ہمارے پولیٹیکل سسٹم کا بھی اور پولیٹیشنز کا, جو کہ ان کو پہلے تو ایمرج ہونے دیتے ہیں اور پھر جب وہ بات ہاتھ سے پھیل جاتی ہے تو پھر یہ ہے کہ ان کو پھر وینکوش کرنے کی یہ ہے کہ پکڑے گئے جو نیٹورک چلا رہے تھے. حالانکہ سب کو پتا ہوتا ہے کہ فلاں گھر میں جتنے لیپ ٹاپ رکھے ہوئے ہیں وہ کس پرپز کے لیے رکھے ہوئے ہیں.
اچھا شمع, ہمارے ساتھ رہیے گا, ہمیں بھارت سے جوائن کیا. جیسا کہ ہم نے کہا کہ یہ ہمارا آج اختتامی سال کے اختتامی پروگراموں میں سے ایک پروگرام ہے, کیونکہ آج 29 دسمبر ہے, دو دن باقی ہیں اس سال کے ختم ہونے میں. تو ہم نے کوشش کی کہ مختلف ملکوں سے ہم اپنے تجزیہ کاروں کو ساتھ لے کر صورتحال کے بارے میں اور ٹاپ اسٹوریز کے بارے میں بات کریں. بھارت سے ہمارا ساتھ اس وقت دے رہے ہیں ڈاکٹر منیش کمار. آداب ڈاکٹر منیش.
آداب.
بہت بہت شکریہ جی, آج کا ہمارا پروگرام تھوڑا سا خاص پروگرام ہے اس طرح سے کہ ہم کوشش کر رہے ہیں کہ 2015 کے حوالے سے ان نیوز سٹوریز کے اوپر نظر ڈال لیں جو کہ انتہائی چونکا دینے والی رہیں. پاکستان اور بھارت کے تعلقات کی بات تو ہم بعد میں کریں گے, اسی وجہ سے ہم نے ابھی شمع کو روکا ہے, ان سے بھی ہم اس کے بارے میں بات کریں گے. آپ یہ بتائیے گا, ایک دلچسپ سوال ہے آپ کے, کہ 2015 میں اگر آپ کو کہا جائے کہ بھارت ظاہر ہے بہت بڑا ملک ہے, بہت ساری وہاں نیوز سٹوریز ہوئیں, بہت سارے واقعات ہوئے, لیکن کوئی دو ایسے واقعات بتائیے جو کہ پورے ملک میں اور پوری دنیا میں جو کافی توجہ کا مرکز بنے اور جو 2016 میں بھی جن کا اثر جو ہے یا امپیکٹ جو ہے محسوس کیا جاتا رہے گا.
دیکھیے 2015 تو 2014 کے بعد سے ہی نریندر مودی صاحب جو ہے ہندوستان میں جو ہے سب سے بڑے لیڈر بن کر کے ابھرے ہیں. تو 2015 میں جو دو بڑی گھٹنائیں ہیں وہ یہ ہے کہ ایک تو پولیٹیکل لیول پہ بہار اور دلی میں ان کو ایک بہت ہی بری شکست جو ہے ان کو جھیلنا پڑا
جی.
لوگوں نے بتایا کہ بھائی آپ جو ہے اکیلے اس جمہوریت کے بادشاہ نہیں ہیں, اور بھی لوگ ہیں جو ایکولی اچھے ہیں اور وہ بھی آپ کو جو ہے آگے آنے والے چناؤ میں جو ہے آپ کو چیلنج کر سکتے ہیں. ایک یہ بڑی گھٹنا ہوئی
جی.
دوسری بڑی گھٹنا جو ہوئی, جو آپ دیکھیے کہ ہندوستان میں سول سوسائٹی کے لوگوں نے کس طریقے سے ایک بالکل پوری پاورفل فل میجورٹی والی مودی سرکار کو ہے وہ اس کو کہتے کہ دھول چٹانا, وہ یہ کام جو ہے ہندوستان کی سول سوسائٹی نے کیا. جب رائٹرز نے جو الگ الگ پولیٹیکل بیک گراؤنڈ سے تھے, الگ الگ آئیڈیولوجی کے تھے, لیکن ایک مرے جو وہ بیسیکلی رائٹر سے تھے, وہ الیکشن لڑنے والے لوگ نہیں تھے, ان لوگوں نے مودی کے پوری کی پوری جو ان کی جو اپنی جو ان کی جو پرسونا جو بنی ہوئی تھی ہندوستان کے اندر میں, اس کو بالکل یہ ایک دم سبلائم کیا اور اس کے لیے بادھ کیا کہ سرکار, بھارتی جنتا پارٹی کے لوگ, آر ایس ایس کے لوگ بالکل سمویدھان کے اوپر ہی چلیں, کانسٹیٹیوشن کے حساب سے چلیں, کوئی ویکتی ادھر سے ادھر کوئی آگا ترچا کوئی بیان بازی تک نہ کر سکے. یہ کام جو ہے سول سوسائٹی نے کیا اور پولیٹیکل لیول پہ جس طریقے سے نیتیش کمار اور اروند کیجریوال نے مودی صاحب کو جو چیلنج دیا وہ واقعی بالکل چونکانے والا رہا.
اچھا اب ہمارے ساتھ رہیے گا شمع, ایک کوئک کامنٹ آپ سے میں لوں گی, کیونکہ ہمارے ساتھ ہمیں جوائن کر رہے ہیں لیفٹیننٹ جنرل ریٹائرڈ طلعت مسعود صاحب. کل ہماری ان سے بات نہیں ہو سکی تھی اور ہم بہت شکر گزار ہیں کہ آج وہ ہمارے ساتھ ہیں اور ان کے ساتھ ہم بہت عام ایک ان سے بھی بات پوچھیں گے. لیکن آپ یہ بتائیے گا کہ پاکستان اور بھارت کے درمیان جو 180 درجے کی آپ بدلاؤ کہہ سکتی ہیں تعلقات میں کے اندر اور اعلیٰ سطحی مذاکرات باہمی اعتماد سازی کے لیے کتنے اہم ہیں؟
دیکھیے میں تو کہوں گی کہ 2015 کا سال انڈیا اور پاکستان کے لیے ایک لو اینڈ ہیٹ ریلیشن کی رولر کوسٹر تھا, جو کہ ایک بہت ہی خوشگوار چیز پر ختم ہو رہا ہے کہ پرائم منسٹر مودی آئے, برتھ ڈے ڈپلومیسی آپ کہیں یا بیک ڈور ڈپلومیسی کہیں, لیکن وہ پگ دے گئے نواز شریف صاحب کو, جو کہ انہوں نے پہنی اپنا ایک گڈ جسچر دکھانے کے لیے اپنی نواسی کی شادی میں. تو میرے خیال میں یہ چیز دونوں ملکوں کے لیڈران کو یا ان کی عوام کو, آپ دیکھیں کہ کتنی اپریسیشن مل رہی ہے دونوں ملکوں کی عوام کی. جنگ جو ہے وہ کبھی بھی کسی بھی مسئلے کا حل نہیں ہے, اور آپ اپنے نیبرز چینج نہیں کر سکتے, چاہے آپ کتنی بھی نفرت کریں آپ اپنے نیبرز چینج نہیں کر سکتے, نہ ہی آپ اپنی جغرافیائی حدود چینج کر سکتے ہیں. تو اس کے بعد یہ کہ بہتر اکانومی کے لیے, بہتر فیوچر دونوں ملکوں کا, کہ کتنا ہماری اکانومی دونوں ملکوں کی جنگی ایک دوسرے کی, کیونکہ یہ کہ ہمارا ایک ولنریبل بارڈر ہے پورا اگر انڈیا کے ساتھ, اگر ریلیشن اچھا ہو تو کیا انڈیا اور پاکستان دونوں ملک کر افغانستان کی اسٹیبلٹی کے لیے کام نہیں کر سکتے, اور اگر اس طرح یہ ہو تو یہ کتنا بہتر ہوگا ہماری جنریشنز کے لیے کہ ایک کانسٹنٹ اسٹیٹ آف فیئر میں ہم لوگ رہ رہے ہیں, ویسٹ رہ رہا ہے کہ دو نیوکلیئر پاورز ہیں, وہ کسی طرح بھی وہ کلیش آف ٹائٹنز جسے کہتے ہیں کہ ویسا کلیش ہو تو پوری دنیا کی ایک تباہ ہو جائے گی اسٹیبلٹی. تو میرے خیال میں یہ ایک بہت خوشائند بات, کیونکہ میں جی بہت خوشائند بات, کسی طرح بھی دیکھیں بال شوڈ بی رولنگ اور یہ رول کر رہی ہے. اب جنوری میں مل رہے ہیں وہ نیکسٹ سکس منتھس کی اسٹریٹجی بنائیں گے کہ کیا ہے, لیکن میرے خیال میں کہ وہ جو ایک گڈ جسچر, جو اسمائلز اور وہ آپ کہیں کہ جو ہاتھوں میں ہاتھ ڈال کر چلنا, وہ چیز پھر آپ کو بڑا ہی مشکل ہوتا ہے اس کے بعد پھر ایک انٹینس سچویشن پر آنا, کیونکہ جو پرسنل ایک کرشمہ ہوتا ہے لیڈرشپ کا وہ بالکل کام کرتا ہے. جب آپ ٹیبل پر بیٹھتے ہیں تو ان کی جو سب آرڈینیٹس ہیں ان کے ساتھ وہ ہوتا ہے کہ جب لیڈرشپ کا اتنا اچھا تھا کرنے جا رہے ہیں.
بہت بہت شکریہ شمع جنید جو
ہمارے ساتھ ہیں, اور ہیپی نیو ایئر.
تھینک یو سو مچ, آپ کے لیے بھی بہت دعائیں, بہت بہت شکریہ. اب ہم بات یہی اس سوال کا جواب ہم لیں گے ڈاکٹر منیش کمار سے, جس کے بعد ہمارے ساتھ ہوں گے لیفٹیننٹ جنرل ریٹائرڈ طلعت مسعود صاحب. آپ کو پتہ ہے کہ وہ پگواش جو کانفرنس جو ہے اس کے بھی بڑے سرگرم رکن ہیں, اور اس کے علاوہ دفاعی تجزیہ کار ہیں. تو آئیے پہلے ہم پوچھتے ہیں ڈاکٹر منیش سے ہی کہ ڈاکٹر منیش, آپ سن رہے تھے کہ شمع جنید جو ہماری ایک اور اینالسٹ ہے اس پروگرام کی, وہ کہہ رہی تھیں کہ پاکستان اور بھارت کے درمیان جو صورتحال 2015 بلکہ یہ کہنا چاہیے کہ بالکل آخری مہینے میں 20-25 دنوں میں جو صورتحال اور بہت اعلیٰ سطحی تبادلے وہ ملاقاتیں ہوئیں, اس سے صورتحال بہت بہتر ہوئی. آپ سمجھتے ہیں کہ 2016 میں یہ جو صورت شروع ہوئی ہے یہ قائم رہ سکے گی, اور سفارتی سطح پر ہونے والی یہ کوششیں کامیاب رہیں گی؟ کس طرح سے آپ اس کو دیکھتے ہیں, ہمارے سننے والوں کو بتائیے.
سماجی نے جو باتیں کہیں وہ اس سے 100% میں ایگری کرتا ہوں, اور اس میں ایک چیز میں ایڈ کرنا چاہتا ہوں
جی,
کہ دونوں لیڈرشپ نے ایک مجھے لگتا ہے کہ ایک سگنل دیا ہے شاید دونوں میں کہ انڈرسٹینڈنگ ہو چکی ہے کہ ہمیں جو کچھ بھی کرنا ہے آپس میں بات چیت کر کے کرنا ہے, ایک میڈیا کا پومپ اینڈ شو بنا کر کے نہیں کرنا ہے. کیونکہ وہ میں خود میڈیا سے جڑا ہوا ہوں, لیکن پھر بھی میں اس بات کو میں کہتا ہوں, اور اس میں مجھے کہنے میں کوئی یہ نہیں ہے, شرمندگی نہیں ہے, کہ ہندوستان اور پاکستان کی جو میڈیا ہے انہوں نے ایک بالکل ایک نیگیٹو رول ادا کیا ہے. میڈیا کا کام تھا لوگوں کو جوڑنے کا, لیکن جس طریقے سے ٹیلیویژن چینلز پہ آپ دیکھیں ہندوستان میں یا پاکستان میں, ایسا لگ رہا ہے کہ انہوں نے ایک ایسا ماحول بنا دیا ہے کہ ایسا لگ رہا ہے کہ کل ہی جو ہے وار شروع ہونے والی ہے. تو یہ ایک بہت بڑی اچیومنٹ ہے نواز شریف صاحب اور مودی صاحب کے بیچ میں جو ایک انڈرسٹینڈنگ ہوئی کہ جتنے بھی میٹنگس ہوئی ہیں وہ سارے کے سارے میڈیا سے باہر, انہیں میڈیا کو پتہ ہی نہیں چلنے دینا ہے کہ بھائی کیا ہو رہا ہے. اور جو مجھے لگتا ہے کہ اسی اسٹریٹجی پہ اگر 2016 میں بھی یہ لوگ کام کریں گے تو مجھے لگتا ہے کہ بہت کچھ جو ہے اچھا ہونے والا ہے. مجھے لگتا ہے کہ پیپل ٹو پیپل کانٹیکٹ کا ایک نیا ذریعہ اسٹارٹ ہوگا, نئے ڈھنگ سے جو ہے ہندوستان پاکستان کے لوگ ویزا کے اوپر یا پھر کسی اور چیزوں میں جہاں پہ لیڈرشپ اتنے زیادہ آپس میں کلوز انڈرسٹینڈنگ میں ہو, تو مجھے نہیں لگتا کہ کوئی 2016 میں 2015 کے شروعاتی دنوں میں جس طرح سے پرابلمس ہوئی تھی وہ پرابلمس اب تو شاید نہیں دکھے.
بہت بہت شکریہ ڈاکٹر منیش کمار بھارت سے ہمارے ساتھ تھے, اور اب جیسا کہ ہم نے بتایا کہ ہمارے ساتھ ہیں دفاعی تجزیہ کار, ہمارے پروگراموں کا ممتاز نام لیفٹیننٹ جنرل ریٹائرڈ طلعت مسعود صاحب. السلام علیکم جنرل صاحب, آپ کا پروگرام میں ہم آپ کو بہت خوش آمدید کہتے ہیں. بہت بہت شکریہ جنرل صاحب ہمارے ساتھ بات کرنے کا. نئے سال کی مبارکباد ہم آپ کو ابھی سے پیش کرتے ہیں, اور اس کے ساتھ ایک آپ سے سوال ہے میرا کہ ذرا بتائیے گا آپ, ہم کو مختلف میڈیا آؤٹ لیٹس پہ آپ کو دیکھا جاتا ہے, سنا جاتا ہے, آپ کی رائے کو بہت صاحب مانا جاتا ہے, یہ فرمائیے گا کہ آپ کیا سمجھتے ہیں پاکستان میں 2015 کے دوران اگر کہیں کہ کوئی دو بہت اہم واقعات کی بات کیجیے تو آپ کن کو کہیں گے, کن کا نام لیں گے, کون سی نیوز سٹوریز ایسی رہیں؟
میرے خیال میں دیکھیے سب سے اہم چیز جو 2015 میں ہوئی ہے وہ جو کامیابیاں بھی ہے کہ شمالی وزیرستان میں جس طریقے سے آپریشن 2014 میں شروع ہوا تھا اور آپ نے دیکھا کہ اس کا تسلسل جاری رہا 2015 میں, اور زیادہ تر کامیابی جو ہوئی وہ 2015 میں ہوئی, اور بڑی حد تک دہشت گردی جو اس کے واقعات ہو رہے تھے اس میں کافی کمی آئی. اور سب سے بڑی بات یہ ہے کہ حکومت کی جو رت تھی وہ حکمرانی جو ہے وہ قائم, بڑی حد تک قائم ہوئی شمالی وزیرستان میں, جو کہ ایک گڑھ بن گیا تھا دہشت گرد تنظیموں کا, اور جہاں سے پاکستان کی حکمرانی ہی نہیں رہی تھی اور مسلسل پاکستان کے دوسرے علاقوں پر وہاں سے حملے ہو رہے تھے, اور پھر افغانستان اور پاکستان کے تعلقات میں بھی اس کی وجہ سے بہت تلخی ہو گئی تھی. تو یہ تمام چیزیں ایسی ہیں میرے خیال میں جس کا غیر معمولی اثر پاکستان پر ہوا, ایک مثبت اثر ہوا, اور پھر جو جنگ میں کامیابی ہوئی اس سے پاکستان کا وقار جو ہے وہ بڑھا, اس لیے کہ پاکستان ایک تنقید کا مرکز بن گیا تھا اور تمام ممالک یہ سمجھتے تھے کہ پاکستان جو ہے اس مشکلات کے دور سے شاید نکل نہ سکے, لیکن پاکستان کی افواج نے اور پاکستان کی سیاسی حکومت نے میرے خیال میں بڑی مدبرانہ طریقے سے معاملات کو حل کیا. پھر دوسری یہ بات ہے کہ میرے پاکستان کی جو اقتصادی معاملات تھے وہ بھی بہت برے تھے 2014 اور 2015 میں, تو کچھ حد تک اس میں بہتری آئی ہے لیکن ابھی بہت بہتری کی ضرورت ہے. اس کے ساتھ ساتھ واقعات تو ہوتے, لیکن سب سے جو بڑا ایسا واقعہ ہوا جو کہ میرے خیال میں جس کی وجہ سے پاکستان کی سوچ ہی بدل گئی, وہ 16 دسمبر کو جس طریقے سے اسکول کے بچوں کے اوپر حملہ کیا گیا, یہ درندہ جو تحریک ہے تحریک طالبان پاکستان, انہوں نے جس طریقے سے ان کے اوپر حملہ کیا اور اس سے پوری ملک میں ایک غم و غصے کی لہر دوڑ گئی, اور ایک نئی سوچ جو ہے وہ بڑی عزم کے ساتھ ابھر کے سامنے آئی, اور آپ نے دیکھا کہ پوری قوم جو ہے ایک لحاظ سے یکجاں ہو گئی کہ ہم اس دہشت گرد تنظیموں اور اس جو ان کی سوچ ہے اس کا مقابلہ بھرپور طریقے سے کیا جائے گا اور کریں گے. تو میرے خیال میں وہ ایک ایسا سانحہ تھا جو میرے خیال میں پاکستان کبھی بھول ہی نہیں سکتا.
جن صاحب, افغانستان اور پاکستان کے درمیان 2015 کا آغاز بڑے بہتر تعلقات سے ہوا. اشرف غنی جو صدر ہیں وہاں واپس پاکستان کا انہوں نے دورہ کیا, پاکستان کی اعلیٰ قیادت کے دورے ہوئے, لیکن جلد ہی وہ بد اعتمادی واپس پلٹ آئی, بلیم گیم کا سلسلہ شروع ہو گیا, صورتحال پیچیدہ ہو گئی. ابھی 2 روز پہلے آرمی چیف جنرل راحیل شریف افغانستان کے دورے پر گئے ہیں, اور دونوں ملکوں نے پھر سے طالبان کے ساتھ امن کا عمل دوبارہ شروع کرنے کے لیے مل کر کام کرنے کے لیے کوششوں کا وہ عزم کا اظہار کیا ہے, اور اس سلسلے میں کافی پیش رفت بتائی جاتی ہے. 2016 میں اس عزم کی تکمیل آپ کا کیسے دیکھتے ہیں اور کہاں تک دیکھتے ہیں؟
دیکھیے, میں سمجھتا ہوں کہ یہ بڑی کوشش ہو رہی ہے اس وقت کہ طالبان اور افغان حکومت میں پاکستان کو ایسا کردار ادا کرے جس سے دونوں کے تعلقات میں بہتری ہو اور کوئی سیاسی حل نکل آئے, نہ کہ جس طریقے سے طالبان جو ہیں مسلسل آپ نے دیکھا کہ وار کر رہے ہیں, اور انہوں نے اپنی عسکری کارروائیوں کو بہت اس میں تیزی بھی آ گئی تھی, اور انہوں نے کچھ کامیابیاں بھی حاصل کی قندوز وغیرہ میں, جس سے معاملات جو ہیں اور پیچیدہ ہو گئے اور پاکستان اور افغانستان کے تعلقات بھی اس کی وجہ سے خراب ہوئے, اس لیے کہ انہوں نے یہ سمجھا کہ شاید پاکستان جس طریقے سے اپنا دباؤ ان طالبان پر ڈالنا چاہیے ان کی قیادت پر وہ نہیں ڈال رہا ہے. لیکن پاکستان میرے خیال میں پوری طور سے اس کوشش میں ہے اور بڑا سنجیدہ ہے اس معاملے میں, چونکہ اس کو علم ہے اب کہ پاکستان جو ہے وہ ریاست سے افغانستان کی ریاست سے افغانستان کی حکومت سے اچھے تعلقات بڑھانا چاہتا ہے, اور پاکستان کے مفاد میں نہیں ہے کہ طالبان جو ہیں وہ افغانستان میں حکمران کی حیثیت سے کوئی کبھی ایک کردار ادا کریں, اس لیے کہ اگر طالبان وہاں افغانستان میں زور پکڑتے ہیں تو اس کے مضر اثرات پاکستان میں بھی ہوتے ہیں, اور پاکستان کے تحریک طالبان پاکستان وہ پھر زور پکڑیں گے. تو یہ دیکھتے ہوئے پاکستان کی اب یہ بالکل پالیسی میں تبدیلی آئی ہے کہ وہ چاہتے ہیں کہ افغانستان کی حکومت جو ہے وہ ایک تو برقرار رہے, مستحکم ہو, اور وہ اسی صورت میں ہو سکتی ہے جب طالبان और अफगान हुकूमत में कोई सियासी समझौता हो, इसके लिए पाकिस्तान जो है भरपूर तरीके से कोशिश कर रहा है, लेकिन एक हद तक ही वो आगे उनके ऊपर दबाव डाल सकता है। उसके बाद ये दोनों फरीकों का फ़र्ज़ है कि वो अपना किरदार जो है वो अदा करें। मैं समझता हूँ कि शायद पाकिस्तान के दबाव से बहुत मुमकिन है कि तालिबान की क़यादत जो है अब ये समझे कि पाकिस्तान को जो के में जो उनको पनाह मिली थी अब वो मुमकिन नहीं है, और ये एक आखिरी उनके लिए चांस है, वरना फिर पाकिस्तान जो है उनके ख़िलाफ़ भी शायद कार्रवाई उसको करनी पड़े अगर कोई सियासी हल नहीं निकलता है।
बहुत बहुत शुक्रिया लेफ्टिनेंट जनरल रिटायर्ड हमारे तलत मसूद साहब हमारे साथ थे। जैन साहब, आपसे मेरी फिर भी बात होगी, आपके वक्त का बेहद शुक्रिया। और अब हमें अफगानिस्तान के लिए मरूफ तजियाकार और ख़ुद सियासतदान हैं, साबिक सदारती उम्मीदवार भी हैं और हमारे प्रोग्रामों की एक मुमताज़ आवाज़ हैं, हम खैर मकदम करते हैं सरवर अहमद जई का। अस्सलाम वालेकुम सरवर साहब।
वालेकुम सलाम।
बहुत बहुत शुक्रिया सरवर साहब, आप हमारे लिए वक्त निकालते हैं। अभी ये बताइएगा कि आज हम ये खसूसी प्रोग्राम एक कर रहे थे जिसमें हम ये जायजा ले रहे हैं मुख्तलिफ मुल्कों में 2015 के दौरान किस तरह की अहम न्यूज स्टोरी सामने आई और ऐसे क्या वाकयात हुए जो आने वाले दिनों में भी हमारे साथ चलेंगे। 2015 अफगानिस्तान के लिए किस हद तक अहम साल रहा, आप किस तरह से इसको देखते हैं?
मेरे ख्याल में जी अफगानिस्तान दुनिया का एक ऐसा ममालिक थे जो वहाँ पे हमेशा अजीब व गरीब वाकियात होते रहते, लेकिन फिर भी ये 2015 अफगानिस्तान के लिए अच्छा साल नहीं था। काफी सिक्योरिटी सिचुएशन खराब था। जनवरी में 2015 में पहली बार अफगानिस्तान का गवर्नमेंट लोगों के मर्जी के खिलाफ दो आदमियों के दरमियान 50-50% तकसीम हुआ
जी।
जो अभी तक लोग खुश उनसे नहीं है, और अभी तक गवर्नमेंट की जो सुस्ती है और गवर्नमेंट की जो फेलियर है वो भी लोग इसकी वजह से इसको एक फैक्टर कहते हैं, क्योंकि इलेक्शन में जो मुश्किलात सामने आ गई डॉक्टर गनी और डॉक्टर अब्दुल्ला के दरमियान, फिर अमेरिका ने उसको इंटरफेरेंस कर दिया और गवर्नमेंट को डिवाइड कर दिया कि पहला कोई कॉन्स्टिट्यूशन भी नहीं था ना कोई ऐसा मिसाल मौजूद था पहला, और दो बिल्कुल अपोजिट माइंडेड लोग थे, तो ये डिवाइडेड गवर्नमेंट जो है काफी असर लोगों की जिंदगी पे हुआ है। कोई लॉन्ग टर्म सिक्योरिटी प्लान नहीं है, कोई लॉन्ग टर्म इकोनॉमिक प्लान नहीं है। लाखों लाखों अफगान यंग पीपल वहां पे महीने में अफगानिस्तान से निकल जा रहे हैं, जर्मनी यूरोप की तरफ जा रहे हैं। तो ये तो एक ही वाकया था। दूसरा वाकया जो था इंटरनेशनल अटेंशन जो पकड़ा वो फरखुंदा का केस था, वो जो लड़की जो लोगों ने खुलेआम मंजर पे उसको संसार कर दिया, फिर उसकी बारी को जला दिया, तो न सिर्फ अफगानिस्तान में उसकी काफी मजम्मत हुई बल्कि इंटरनेशनल मीडिया भी उसको काफी रिप्यूटेशन दे दिया, और उसके अलावा इंटरनेशनल कंट्रीज ने असिस्टेंस में एक खास शर्त रख दिया कि वुमेन राइट जो है अफगानिस्तान में हर कीमत पे उसको प्रमोट करना चाहिए और प्रोटेक्ट करना चाहिए। तीसरा जो मेन वाकया था वो तालिबान के साथ पहली बार अफगानिस्तान गवर्नमेंट और तालिबान के नुमाइंदों के दरमियान जो मरी में बातचीत हुई
जी।
ये पहली बार था जो दोनों फरीक आपस में बैठ गए और बहुत अच्छा स्टार्ट हुआ था। दूसरे राउंड के लिए वो कोशिश कर रहे थे कि दूसरा राउंड भी स्टार्ट हो जाए, लेकिन ये एक और वाकया है कि जुलाई में मुला उमर का डेथ का जो खबर
अचानक आई
हो गया, और अफगानिस्तान की गवर्नमेंट काफी खफा था इसके कि क्यों अभी मुला उमर का जो डेथ का जो खबर है अभी इस सिचुएशन में इस हालात में जो तालिबान के साथ बात हो रही है आप लोगों ने अफशा कर दिया। तो उसके बाद पाकिस्तान अफगानिस्तान के रवाबित काफी पेचीदा हो गई, मुश्किल ज्यादा हो गई उसकी वजह से। और आखिरी जो एक इस तरह वाकया था जो तालिबान ने कभी भी इस तरह बड़ा गेम नहीं किया था, जो गुज़श्ता 14 सालों में ये नहीं हुआ था, तालिबान ने पहली बार एक प्रोविंस को कंट्रोल कर दिया, एक सेंटर को कंट्रोल कर दिया जो कुंदूज था सितंबर में
जी।
तो उसकी वजह से भी अफगानिस्तान की गवर्नमेंट की वीकनेसेस, अफगानिस्तान की सिक्योरिटी सिचुएशन की हालात, और वापस दुनिया को अटेंशन वापस अफगानिस्तान पे हो गया कि वहां पे ट्रूप ज्यादा होनी चाहिए, इंटरनेशनल असिस्टेंस की भी अभी तक भी जरूरत है। तो ये चंद वाकयात है जो अफगानिस्तान में 2015 में वहां पे हुए, और कोई मेरे ख्याल में गुज़श्ता 14 सालों में इस तरह سال افغانستان میں نہیں تھا جس طرح 2015 تھا, وہاں پہ جو گورنمنٹ اور لوگوں کے لیے کافی مشکلات سامنے آئے.
اچھا چلتے چلتے مجھے ایک اور سوال کا جواب دیجیے, ابھی ہم اسی کے بارے میں بات کر رہے تھے جنرل طلعت مسعود صاحب سے بھی, پاکستان اور افغانستان کے درمیان حال ہی میں متعدد امور پر ایک بار پھر سے مل کر بیٹھنے اور بات کام کرنے کی بات ہو گئی ہے, اور طالبان سے حکومت کی بات چیت کرانے کے بارے میں پاکستان اپنا رول ادا کرے گا اس بارے میں بھی بات ہو رہی ہے. ادھر طالبان نے کابل حکومت کے اندر امن مخالف ایلیمنٹس عوامل کا حوالہ دیا ہے, اور ہلمند صوبے میں برطانوی فوجی عملے کی جو تعیناتی کی گئی اس کے اور افغان فوجیوں کی مدد کے لیے امریکہ کے فضائی حملوں کو, یہ کہا ہے کہ یہ جو امن مذاکرات ہو سکتے ہیں, امن کی بات چیت ہو سکتی ہے, اس کی راہ میں یہ رکاوٹ ہے. اس صورتحال میں یہ کس طرح سے سمجھا جائے گا کہ طالبان کیا واقعتاً بات چیت کے لیے تیار ہو جائیں گے؟
میرے خیال میں اگر بات طالبان کی ہو گئی, وہ بات چیت کے لیے بالکل تیار نہیں ہے. اس کو پتا ہے کہ طالبان کا پاور جو ہے دن بہ دن اسٹرانگ ہو رہا ہے, اس کو انٹرنیشنلی اٹینشن بھی دے رکھتا ہے, ایران بھی اس کے ساتھ ان ٹچ ہے, رشیا بھی آج کل ان کے ساتھ ان ٹچ ہے, چائنا بھی ان کو ہمیشہ فرام ٹائم ٹو ٹائم ان ٹچ ہے طالبان کے ساتھ, اور ان کی سیکیورٹی گینز بھی بہت زیادہ ہے. میرے خیال میں پاکستان کے ساتھ ایک ایسا کی ہے جو وہ طالبان کو کنونس کر سکتا ہے کہ بات چیت کے لیے بیٹھ جائے. پاکستان کے بغیر میرے خیال میں اگر طالبان کی مرضی ہے, طالبان بالکل بات چیت کے لیے حاضر نہیں ہے. اگر امریکن ٹروپس بھی وہاں پہ موجود ہے یا برٹش ٹروپس بھی یا لڑائی میں بھی ڈائریکٹلی دخل ہے,
جی
میرے خیال میں اگر پاکستان چاہتا ہے تو طالبان کو کنوینس کر سکتا ہے بات چیت میں.
اچھا آپ سمجھتے ہیں کہ جو اسکریننگ کمیٹی ہے جس میں بھارت, جس میں افغانستان پاکستان کے علاوہ امریکہ اور چین بھی شامل ہیں, یہ واقعتاً صورتحال کو آگے بڑھانے میں مدد دے گی؟ کوئی کامنٹ؟
میرے خیال میں ایک اچھا اسٹیپ ہے, لیکن یہ کافی کمپلیکیٹڈ مسئلہ ہے, اور افغانستان بھی جو راضی ہو گیا ہے بات چیت کے لیے, وہ بھی تقریباً 100% کانفیڈنس نہیں ہے, لیکن یہ سارا امریکن برٹش اور چائنیز پریشر تھا کہ افغانستان کو بھی کنوینس کرے کہ بات چیت پھر بھی ریسٹارٹ ہو سکتا ہے, اور ریسٹارٹ بٹن پریس کریں گے پاکستان کے ساتھ حالات کے لیے. لیکن میرے خیال میں اتنا کوئی آسان بات نہیں ہے, یہ کافی لمبا چھوڑا سفر ہے طالبان کے ساتھ بات چیت.
بہت بہت شکریہ سرور احمد زئی, ہمارے ساتھ تھے ممتاز افغان سیاستدان اور تجزیہ کار. سرور صاحب آپ کے وقت کا بہت شکریہ, آپ سے میری پھر بھی بات ہوگی تو بہت بہت شکریہ. اب ہم ایک چھوٹا سا وقفہ لیتے ہیں, اور ہمارے ساتھ ہیں بابر بلوچ جو کہ ہمیں بتائیں گے کہ یورپ میں اس سال جو تارکین وطن کا اور نقل مکانی کرنے والوں کا ایک بحران شروع ہوا رہا, اس کی صورتحال اس وقت کیا ہے. ایک چھوٹا سا وقفہ اور اس کے بعد واپس ہوتے ہیں.
واٹس اپ پاکستان, کیا سین ہے پاکستان, جانیے facebook.com/voaurdu یا twitter.com/urduvoa, ہم سے رابطہ کیجیے urduvoa.com پر. واٹس اپ پاکستان, کیا سین ہے پاکستان, urduvoa.com.
وائس آف امریکہ واشنگٹن کی اردو سروس آپ سے مخاطب ہے, آپ پروگرام جہاں رنگ سن رہے ہیں, اور جیسا کہ آپ جانتے ہیں آج ہم ایک جائزہ لے رہے ہیں کہ 2015 میں مختلف ملکوں میں وہ کون کون سی اہم نیوز سٹوریز تھیں جو نہ صرف 2015 میں بے حد اہم رہیں بلکہ ان کے اثرات آنے والے سالوں میں بھی ہم اپنی نیوز سٹوریز میں دیکھ سکیں گے, اور ان کے بارے میں ہم آپ تک معلومات مختلف پہنچاتے رہیں گے. اور اس وقت یورپ سے ہمارے ساتھ ہیں بابر بلوچ, اقوام متحدہ کے ہائی کمیشن جو پناہ گزینوں کا ہے اس کے ترجمان ہیں. السلام علیکم بابر صاحب. بہت بہت شکریہ بلوچ صاحب, ہمیں معلوم ہے کہ آپ میٹنگ سے اٹھ کے آ رہے ہیں, اور آپ لیکن ہمارے ساتھ ہمیں بتائیں گے ضرور, ہمارے سننے والوں کو بھی. یورپ میں شام اور مشرق کے وسطی کے دوسرے ملکوں اور افریقہ سے آنے والے تارکین وطن کا نہ ختم ہونے والا ایک سلسلہ شروع ہوا 2015 میں, خاص طور پر کئی اقدامات اس کے لیے کیے گئے اور متعدد تحفظات بھی سامنے آئے. آپ کے ساتھ بھی ہمارے ان پروگراموں میں بارہا آپ سے بات ہوئی, آپ نے صورتحال کا تفصیل سے ہمیں بتایا. اب آپ بتائیے گا کہ 2015 میں یہ جو انسانی بحران شروع ہوا ہے, 2016 میں اس کی کیا شکل آپ دیکھتے ہیں؟
جس طرح سے چیزیں جا رہی ہیں اب بھی آج کے دن اور کل اور پچھلے کچھ دنوں میں 3,000 سے زیادہ لوگ یونان پہنچ رہے ہیں کشتیوں کے ذریعے ترکی سے, تو جو حالات فی الحال نظر آ رہے ہیں اس کی نسبت تو یہ سلسلہ جاری رہے گا. जो पूरे साल के दरमियान अब तक 10 लाख से ज़्यादा लोग यहाँ पे आ चुके हैं। कसीर तादाद उनकी शाम से है, अफगानिस्तान और इराक से है, और ये वो लोग हैं जो जंग ज़दा हैं, शोरिश ज़दा इलाकों से अपनी जानें बचा के भागे हैं, और भी लोग हैं पाकिस्तान, बांग्लादेश, मोरक्को और अफ्रीकी ममालिक से, जहाँ पे नामसाइद हालात का शिकार हो के वो भी आने पे मजबूर हुए हैं यहाँ। तो ये जबरी हिजरत का जो सिलसिला कई सालों से जारी था, और ज़्यादा जो हमने ट्रेंड देखा कि वो हमसाया ममालिक में लोग पनाह लेते थे, अब 10 लाख से ज़्यादा लोग यूरोप पहुँच चुके हैं, और लगता ये है कि ये सिलसिला जारी रहेगा।
अच्छा, आप ये बताइएगा कि आप समझते हैं, आपका इदारा ये बात इस बात को समझता है कि मुख्तलिफ मुल्कों की हुकूमतों की तरफ से, मुख्तलिफ मुल्कों की तरफ से इन तारकीन वतन को अपने अपने मुल्कों में बसाने के लिए जो इकदामात किए जा रहे हैं वो काफ़ी हद तक मौसर साबित होंगे?
काफ़ी नहीं है फिलहाल, क्योंकि जो ज़्यादातर जिम्मेदारी है वो यूरोपीय यूनियन के चंद मुल्कों ने अपने कंधे पे उठाया हुआ है। 28 ममालिक हैं यूरोपीय यूनियन में, और जो आने वालों की तादाद है 550 मिलियन की आबादी है यूरोपीय यूनियन की, और अगर इस 10 लाख को आप देखें तो 2 हज़ार लोगों पे एक मुहाजिर जो है ना वो बनता है, जो कि आए हुए हैं। लेकिन जो हम देख रहे हैं वो ये कि ज़्यादातर लोग जर्मनी जा रहे हैं, स्वीडन जा रहे हैं और ऑस्ट्रिया की तरफ जा रहे हैं, बाकी यूनान, मैसिडोनिया, सर्बिया, क्रोएशिया, स्लोवेनिया, ये इस बात तक तो राजी हैं कि इन लोगों की मदद की जाए आगे जाने में, लेकिन जो 28 ममालिक हैं उन्होंने अभी तक कोई स्ट्रेटजी नहीं बनाई है कि वो सब मिल के काम करें इस मुद्दे पर।
अच्छा, आखिरी सवाल मेरा, क्या आप समझते हैं कि अब जैसे अक्वामे मुत्तहदा मुख्तलिफ मुल्कों में महाजरीन के लिए कुछ ना कुछ सहूलियात करती है, लेकिन वो ज़ाहिर है कि उस वक्त होती है जबकि वाकई वो कहीं कैंपों में रह रहे हों या उनके लिए रिहाइश का बंदोबस्त हो गया हो तो उसके बाद होता है, तो इस मौके पर, इस सूरत में जबकि अभी उनका बहाव जारी होता है, उस वक्त आपका इदारा क्या करता है?
देखिए, यूरोप की बात कर रहे हैं हम, जहाँ पे रिसेप्शन, रजिस्ट्रेशन और स्क्रीनिंग के जो सहूलत है वो उसको फराहम करना यूरोप के लिए कोई मुश्किल बात नहीं है। अभी तक मुत्तफिका तौर पे ये काम कर नहीं सके हैं और इसकी ज़रूरत है। तो जो हो रहा है वो ये है कि जो लोग यूनान पहुँचते हैं वहाँ पे उनकी ठीक तरीके से देखभाल नहीं होती, और जैसे कि 80% से ज़ायद लोग वो हैं जो जंगज़दा इलाकों से यहाँ पर आ रहे हैं, अगर वहीं पे इनकी प्रोसेसिंग की जाए, ये देखा जाए कि कौन रेफ्यूजी है कौन नहीं है, तो यूरोप के लिए बहुत आसान होगा इसको संभालना। अब आपको एक क्राइसिस की सूरत नजर आ रही है, इसलिए कि मुत्तफिका तौर पे कोई स्ट्रेटजी अब तक बनी नहीं है।
बहुत बहुत शुक्रिया, बाबर बलोच हमारे साथ थे, यूनाइटेड नेशंस के जो पनाह गजीनों का इदारा हाई कमीशन है उसके लिए तर्जुमान है यूरोप के लिए, हमें ताज़ा तरीन सूरत हाल बता रहे थे यूरोप में तारकिन वतन का जो एक बुहरानी सतह पर मसला पैदा हुआ है। अब हमारे साथ हैं बैरिस्टर अमजद मलिक लंदन से। अस्सलाम वालेकुम मलिक साहब। मलिक साहब, 2015 एक ऐसा साल रहा जिसमें न्यूज़ स्टोरीज का मरकज तशद्दुद, दहशतगर्दी के खतरात या फिर अमूमी तौर पर खौफ और हरास की सूरत हाल रही जो दहशतगर्दी और इंतहा पसंदी की वजह से सामने आई। यह साल शुरू हुआ पेरिस में शार्ली एब्डो के दफ्तर पर होने वाले दहशतगर्द हमले से, और फिर इस साल के ही इख्तिताम पर पेरिस में ही एक और हमला किया हुआ दहशतगर्दी का, जिसकी जिम्मेदारी दाइश ने ली और जिसमें 130 अफराद मारे गए। यूरोप से आने वाली इन न्यूज स्टोरीज ने दुनिया भर में तवज्जो अपनी तरफ मरकूज की और दहशतगर्दी के खिलाफ हिकमत अमली को तब्दील करना पड़ा। आप फरमाइएगा कि 2015 में यूरोप में दहशतगर्दी के खतरे से आम इंसान की जिंदगी किस तरह मुतासिर हुई?
जी, बहुत शुक्रिया। मैं थोड़ा सा पीछे ले जाऊंगा, 16 दिसंबर 2014 को भी अगर ऐड कर लें, पेशावर अटैक भी, क्योंकि आईसिस क्लेम किया था और उसी तरह की जो है इस्तेमाल हुआ था जो स्टाइल है
जी
उसको, और मैं समझता हूँ कि ये जो पेरिस अटैक है उसने टेक्निकली ओवरटेक किया है सिक्योरिटी अपरेटस को। बर्तानिया ने 15% इंक्रीज किया है, 1900 हेड काउंट बढ़ाया है इंटेलिजेंस ऑफिसर्स का, रिसर्च एंड एनालिसिस ऑफिसर्स का बढ़ाव हुआ है कि इंटरनेट के जरिए इंटरसेप्ट करें, जिससे शख्सी आजादियां जाहिर है मुतासर होंगी, लेकिन बहुत ज्यादा फियर क्रिएट हुआ है मसाजिद के ऊपर। फ्रांस में तो 2200 के करीब मसाजिद हैं, लेकिन 160 से 70 वो कह रहे हैं कि हेट प्रीच होता है और जहादी प्रीचर्स जो है वहां पे आते हैं, तो वो शायद उनका क्लोजर हो। बर्तानिया में भी रेगुलेशन की बात हो रही है, बर्तानिया में भी एविएशन को स्ट्रॉन्ग करने की बात हुई है। यूरोपियन यूनियन जो सारे फॉरेन मिनिस्टर्स इकट्ठे हुए थे, उन्होंने डेटा जो है 5 साल तक महफूज करने की एविएशन का बात की है, मिलके डेटा शेयर करने की बात की है। बहुत से फॉरेन मिनिस्टर ने तो ये कहा है कि डेटा को आप एक दूसरे के साथ ज्यादा शेयर करें, इंटेलिजेंस जो है शेयर करें, ताकि लोग जो गुजर रहे हैं एक दूसरे के मुल्कों से शेंजन वीजा को इस्तेमाल करते हुए, हमें पता हो कौन कहां से आ रहा है। अमेरिका ने ये कहा है कि वो ऑलरेडी आईसिस के ऊपर ईयू के साथ चीजें शेयर कर रहे हैं। तो मैं समझता हूं एज माइनॉरिटीज काफी फियर था पोस्ट 13/11 जो के महीने के बाद कुछ थोड़ा काम डाउन हुआ है, लेकिन सख्त कानून जो है उनका जो नतीजा है, सख्त कानून जो है वो बनने जा रहे हैं, जिससे शख्सी आजादियां जाहरन अफेक्ट होंगी, लेकिन सिक्योरिटी की बिना के ऊपर बनाए जाने कानून के ऊपर मेजॉरिटी ऑफ द पीपल जो है वो खामोश रहेंगे।
अच्छा, एक और क्विक कमेंट करते जाइए जाते जाते, ये आपने कहा है कि शख्सी आजादियों पर भी जाहिर है कि जब पाबंदियां बढ़ती हैं, लेकिन चूंकि वो शख्सी सिक्योरिटी के लिए होते हैं, इनफरादी सतह पर भी लोग ये समझते हैं कि चूंकि ये उनकी सिक्योरिटी का मामला है, इसलिए वो इसको ज्यादा चैलेंज नहीं करते, इसके बारे में ज्यादा तहफात की बात नहीं करते। आप समझते हैं कि जाहिर है कि कम्युनिटीज के बीच में खासतौर पर दाइश के ने मजहब के नाम पर जो कार्रवाइयां की हैं उसकी वजह से काफी बैकलैश आया मुसलमानों पर भी में, कोई इंटरफेयर डायलॉग की सूरत हुई है वहां पर, कोई कमेंट जी?
मेरे ख्याल में बिल्कुल आफ्टरमैथ जो है वो अफेक्ट हुए हैं, मुसलमानों के ऊपर उसका नजला गिरा है, मसाजिद के ऊपर भी और रेगुलेशन और रजिस्ट्रेशन की बात हुई है, लेकिन इंटरफेयर डायलॉग इसलिए हो रहा है क्योंकि मेजोरिटी ऑफ मुस्लिम आईसिस को अपना नुमाइंदा नहीं समझती, उसकी फिलोसफी को सपोर्ट नहीं करती, उसकी जो तरजीहात हैं या उसकी जो तशरीहात हैं कुरान मजीद की वो उससे इक्तफा नहीं करते, और उसकी वे ऑफ लाइफ, वे ऑफ पॉलिटिकल ट्रांसग्रेशन उससे वो बिल्कुल कुल्ली तौर पे अग्री नहीं करते, जिसकी वजह से मुसलमानों का दूसरे मजाहब के साथ डायलॉग चल भी रहा है और मुस्तहकम हो रहा है, जिसकी वजह यूरोप में और बर्तानिया में स्पेशली अमन का जल्दी आ जाना जो है ये उसकी मिसाल है। इक्का दुक्का वाकयात होते रहते हैं, लेकिन मेजॉरिटी ऑफ मुस्लिम जो हैं वो पीस लविंग हैं और अमन में हैं, और कोई ऐसी हम बड़ी स्किरमिशेज नहीं देख रहे जिससे कोई अनरेस्ट पैदा होने का खतरा हो, या मेजॉरिटी ऑफ मुस्लिम विद वन फेथ वो ये कहें कि उनके साथ कोई ज्यादती हो।
बहुत बहुत शुक्रिया बैरिस्टर अमजद मलिक, लंदन से हमारे साथ थे। और जैसा कि हम बात कर रहे हैं कि हम इस वक्त ये आज का हमारा प्रोग्राम एक ख़ास प्रोग्राम है, जो कि 2 दिन रह गए हमारे साल के ख़त्म होने में और नया साल आने में, और इस वक्त हम उन स्टोरीज़ का, न्यूज़ स्टोरीज़ का जायज़ा ले रहे हैं जो दुनिया भर में मुख्तलिफ मुल्कों में हमारे सामने आती रहीं और जिनके बारे में ये भी समझा जाता है कि उनके दूर रस असरात होंगे और 2015 ही में उनकी अहमियत ख़त्म नहीं हो जाएगी, बल्कि 2016 में भी वो हमारे साथ चलेंगी और उनके असरात दूर पा होंगे और देखे जा सकेंगे, जिनके बारे में हमारे इन्हीं प्रोग्रामों में आप सुनते रहेंगे। अब हमारे साथ हैं मंसूर जाफर, एक बड़ा मुमताज नाम है हमारे इन प्रोग्रामों में, आप उनको सुनते रहे हैं। अल अरेबिया टेलीविजन चैनल के साथ उनका ताल्लुक है, मशरक वुस्ता के अमूर पर उनकी गहरी नजर है। अस्सलाम वालेकुम मंसूर साहब। मंसूर साहब मुझे आप सुन रहे हैं?
जी मैं आपको सुन पा
जी, बहुत शुक्रिया मंसूर साहब। अस्सलाम वालेकुम जी, हम आपको नए साल की मुबारकबाद देते हुए ये बात करते हैं कि 2015 में मशरक वुस्ता के में असर रसूख की हामिल दो बड़ी ताकतें, सिर्फ 2015 में नहीं, जाहिर है कि बहुत सारे अरसे से इस खत्ते में ईरान और सऊदी अरब हैं, और खत्ते में कहीं ना कहीं इनके मफादात आपस में टकराते हैं या मिलते नहीं हैं, तो दोनों में तनाज़ा राय की सूरत हाल भी पैदा होती है। शाम में अब दुनिया भर की कोशिशों से सियासी अमल की इब्तदा पर नज़र रखी जा रही है। आपके ख्याल में सऊदी अरब और ईरान अगर आपस में मसालहत करें दाइश की दहशत गर्दी से निमटने के लिए, तो इसके इम्कान क्या हैं साल 2016 में, कुछ आपको नजर आता है इस सिलसिले में?
जरा सवाल रिपीट करेंगे, आपकी आवाज
जी। मैं ये आपसे कह रही हूँ कि 2016 में आप समझते हैं कि ईरान और सऊदी अरब, जो आम तौर पर उनके मफादात आपस में टकराते हैं और उनमें मसालियत कभी नहीं हुई, और खित्ते में चूंकि मशरक वुस्ता में इस वक्त क्राइसिस है खास तौर पर शाम के बहरान के हवाले से, तो क्या आप समझते हैं, और दोनों मुल्क उसमें इन्वॉल्व हैं, तो क्या आप समझते हैं कि किसी तरह की कोई मसालियत होने का इम्कान होगा कम से कम दाइश के मामले में?
मैं समझता हूँ जी ये एक मुश्तरका चैलेंज है इन खत्ते के इन दोनों मुल्कों के लिए, और इसको हल किए बगैर मैं समझता हूँ कि मिडल ईस्ट में और ख़ास तौर पे जो गल्फ का रीजन है इसमें अमन कायम नहीं हो सकता। इस सिलसिले में जो चीज़ें यानी अगर आप थोड़ा सा माजी में जाएं तो जो एफर्ट्स मैं समझता हूँ सऊदी अरब की तरफ से की गई हैं एक पैचअप के लिए या एक आप कह लीजिए खुशगवार माहौल बनाने के लिए, तहरान से हमेशा उसका मनफी जवाब जो है वो देखने को मिला है। तहरान ने यानी इस हद तक आप कह लीजिए माहौल ख़राब करने की कोशिशें जो है इस पूरे साल के अंदर जारी रखी। उसका जो मैं समझता हूँ एपेक्स फॉर्म हमें देखने को मिलती थी वो हज के मौके पे मिना में जो एक बहुत ही सोगवार हादसा पेश आया और उसमें हज़ारों अफराद जो है वो अपनी जान से गए, उस मामले को भी जो है वो ईरान ने अपनी जो एक रवायती सियासत है खित्ते में बालादस्ती के हवाले से उसको यानी बढ़ावा देने की कोशिश की। कत नज़र इसके कि उसमें ईरान का बड़ा जानी नुकसान हुआ और सऊदी अरब ने अपना जो एक प्रोटोकॉल इस पूरे हज के हवाले से या उम्रे के हवाले से जिस अंदाज से वहाँ पे अगर लोग जा बहक होते हैं तो उनके जो लवाहकीन हैं उनको उनकी लाशें जो हैं वो नहीं दी जाती, तो इस वजह से लेकिन ईरान की एक खसूसी दरख्वास्त थी और डिप्लोमेटिक सर्कल के हवाले से वो ईरान सऊदी अरब पहुँचाई गई और सऊदी अरब ने अपने उस प्रोटोकॉल को जो है वो वायलेट करके ईरान की इस ग्रीवेंस को जो है वो रिड्रेस करने की कोशिश की। और बाद में जितनी भी इत्तलात सामने आई मैं समझता हूँ कि वो यानी आप कह सकते हैं कि इस मुकद्दस फरीजे जो मनासिक हज की शक्ल में था उसको भी पोलिटिसाइज करने के हवाले से जो है
तो दहशतगर्दी के हवाले से जी दहशतगर्दी के हवाले से इन दोनों के दरमियान मसालहत की कोई गुंजाइश नजर नहीं आती, जैसा कि आप समझते हैं कि अगर एक जाहिर है कि किसी भी एक फरीक की तरफ से चाहे वो सऊदी अरब हो चाहे वो ईरान हो अगर कोशिश की जाती है और दूसरा फरीक उसके लिए तैयार नहीं होता तो सूरत हाल आगे नहीं बढ़ सकती। आप ये बताइएगा कि मशरक वस्ता में शाम और इराक के इलाकों पर कब्जा करके दाइश के लीडर अबू बकर अल बगदादी की तरफ से जब खिलाफत का ऐलान हुआ तो मशरक वस्ता के कदीम नक्शे में जैसे एक तब्दीली आई है। दाइश का खतरा हकीकी है न सिर्फ दुनिया के लिए बल्कि मगरिब के लिए खुद मशरक वस्ता के लिए भी। 2016 में दाइश को कंटेन करने और रोकने के लिए अमरीका के क्यादत वाले इत्तेहाद और सऊदी अरब की क्यादत वाले इत्तेहाद की तरफ से आप मौसर इकदाम देखते हैं?
मैं समझता हूं कि जी अमरीका ने तो अपने तौर पर शाम और इराक में जहां बेसिकली इस जो मैं समझूंगा मैनस की जो परवरिश हुई है या इसको वहां बढ़ावा मिला है वहां इन्हें कंटेन करने के लिए अपना एड़ी चोटी का जोर लगाया है, लेकिन अभी तक जो है उसमें हमें कोई खातर खा कामयाबी देखने को नहीं मिली। जो एक बात अरसे से कही जा रही थी मगरबी कैपिटल्स की तरफ से कि सेक्रेटेरियन बुनियादों पर इस मामले को हल किया जाए, तो उस हवाले से मैं समझता हूँ कि सऊदी अरब की तरफ से एक ऐसा इनिशिएटिव अभी इस साल के आखिर में हमें देखने को मिला है कि जिसमें तकरीबन 34 बाज़ जगह 35 भी कहा जाता है मुल्कों का जो एक इस्लामी मुल्कों का जो इत्तेहाद है उसको तश्कील दिया गया है, जो यकीनन उन्हीं खतूत पे या उन्हीं लाइन्स पे इस अफरीद को या इस आप कह लीजिए जिन को जो है वो काबू करने की कोशिश करेगा जिसका रोड मैप जो है वो ऑलरेडी अमेरिका या उसके इत्तेहादी ममालिक जो है वो दे चुके हैं। लेकिन एक कमी जो महसूस की जा रही थी वो यही था कि जिस अंदाज से मिडिल ईस्ट के वो मुल्क के जिनको एक बराह रास्त ख़तरा है इस दाइश के जो फिनोमेना से वो एक लिहाज से अपनी जो कुछ आपके लिए जो रीजनल उनकी तरजीहात हैं वो उसमें बहुत ज़्यादा उलझे हुए थे और इसी वजह से वो बराह रास्त उन्हें हेड ऑन लेने के लिए तैयार नहीं थे। तो मैं समझता हूँ कि अब सऊदी अरब की तरफ से इससे पहले जो यमन में एक कार्रवाई की गई क्योंकि यमन में जो लोग सरगर्म हैं उनके भी डांडे कहीं ना कहीं जाके वो दाएश या अलकायदा या इंतहा पसंदों के साथ जो है वो जा मिलते हैं।
जी तो अच्छा शिमाली जी, तो अब, जी जी बात खत्म कर लीजिए
जी। तो अब इसी हवाले से सऊदी अरब ने ये मुनासिब जानना कि यमन में जो एक रिलेटिवली उन्हें वहाँ पे एक कामयाबी मिल रही है तो अपने उस एक्सपीरियंस को वो इराक और शाम के अंदर जो है वो इस्तेमाल करते हुए और ख़ास तौर पे यहाँ पे उन ममालिक को भी ऑन बोर्ड लेते हुए कि जिनके स्टेक्स बराह रास्त इस दाइश के फिनोमेना से रिलेट करते हैं उनको भी ऑन बोर्ड लिया है। मैं समझता हूँ कि इसके यकीनन मुस्बत नतायज जो है वो आने वाले दिनों में देखने को मिलेंगे।
अच्छा, शिमाली नाइजीरिया की बात करते हैं। दो शहरों में पीर को खवातीन ने खुद को हमलावरों समेत शिद्दत पसंदों की कार्रवाइयों में कम से कम 50 अफराद हलाक हो गए और बताया जाता है कि यह हमला मुश्तबा बोको हराम की तरफ से किया जा गया है। और गुज़श्ता माह जारी होने वाली एक रिपोर्ट में बोको हराम दुनिया में खतरनाक दहशतगर्द तंजीम के तौर पर सामने आया है। बोको हराम के खतरे से निमटने के लिए क्या आप समझते हैं कि उसी नौयत की कोशिशें दरकार हैं जैसा कि दाइश जैसे इंतहा पसंद ग्रुप से निमटने के लिए? एक क्विक कॉमेंट जी, एक मिनट हमारे पास है। मंसूर साहब,
इनका इनकी जो नजरियात जो है, जो अफकार है बोको हराम के, वो दाइश या अलकायदा से मुख्तलिफ नहीं है। ये इस हवाले से ज्यादा वायलेंट है कि इन्होंने यानी बहुत ही आप कह लीजिए इस्लाम को जो बदनाम करने के हवाले से जो एक्टिविटीज, खासतौर पर जो बच्चियों का अगवा, फिर इसी हवाले से उनकी जबरी शादियां और उनको ज़बरदस्ती मुसलमान करने के हवाले से जो एक्टिविटीज़ बोको हराम जैसी जो इंतहा पसंद तंजीमों ने की हैं, इन्हें मैं समझता हूँ ज़्यादा सख्ती के साथ कुचलना जो है वो ज़रूरी है, क्योंकि इनके जो नज़रियात जो हैं वो मैं समझता हूँ दाइश से भी ज़्यादा इंतहा पसंद की तरफ मायल हैं। और ये यकीनन जो वेस्ट के और ख़ास तौर पर जो खत्ते के, अफ्रीकी खत्ते के जो ममालिक हैं, उनके इंटरेस्ट को बराह रास्त सेट कर रहे हैं। तो यकीनन ये जो एक्सपीरियंस यहाँ पे मिडिल ईस्ट में देखने को मिल रहा है, इसकी मैं समझता हूँ इसमें कुछ अफ्रीकी ममालिक भी शामिल हैं, तो मैं समझता हूँ कि वो जो कामयाबी का एक्सपीरियंस है उसको एक्सटेंड किया जाए इन इलाकों में कि जहाँ पे इस वक्त बोको हराम जो है उसने अपने स्ट्रॉन्ग होल्ड बना रखे हैं, और ख़ासतौर पर नाइजीरिया जो है इसका तख्ता मश्क बना हुआ है, जहाँ पर ना मसाजिद महफूज हैं, ना स्कूल महफूज हैं, और ना ही कोई मिशनरी महफूज हैं। ऐसे इंतहा पसंदों को मैं समझता हूँ हेड ऑन लेने के लिए इस वक्त जो है वो मनसूबा बंदी जो है वो ज़रूरी है। और यकीनन इस मामले में जो एक्टिविटीज़, चाहे वो नाइजीरिया हुकूमत के लेवल पे है या अदरवाइज जो खत्ते के अफ्रीकी यूनियन के हवाले से है, मैं समझता हूँ कि वो नहायत खुशाइंद हैं, और आने वाले दिनों में यकीनन मैं समझता हूँ कि 2016 जो है वो इस तरह की इंतहा पसंद तंजीमों के लिए जो है वो आप कह लीजिए
मौसर साल साबित होगा, उनको उन पर काबू पाने के लिए, उन पर काबू पाने के लिए मौसर साहब। बहुत बहुत शुक्रिया मंसूर जाफर हमारे साथ थे। और अब हमारे प्रोग्राम का बिल्कुल आखिरी हिस्सा आया और हमारे साथ हैं, मुमताज नाम है हमारे प्रोग्रामों का, और हम शुक्रिया अदा करते हैं डॉक्टर जुबैर इकबाल का। अस्सलाम वालेकुम डॉक्टर साहब।
वालेकुम अस्सलाम।
डॉक्टर साहब बहुत बहुत शुक्रिया, आपको हम नए साल की मुबारकबाद देते हैं। हम 2015 के आखिरी प्रोग्रामों में से प्रोग्राम कर रहे हैं। 2015 अमेरिका के लिए जहां एक तरफ दाइश की इंतहा पसंदी और दहशतगर्दी से निमटने के चैलेंज सामने लाया, दूसरी तरफ घरेलू सतह पर मुल्क के अंदर इसे गन वायलेंस का बहुत सामना रहा, जिसमें हर साल की तरह इस साल भी सैकड़ों जाने चली गई और हर बार हर मौके पर गन कंट्रोल्स को सख्त करने और कवानीन को कड़ा करने की बहस का आगाज हुआ। डॉक्टर जुबैर, अमरीका में गन वायलेंस दहशतगर्दी ही की एक शक्ल के तौर पर सामने आ रहा है। 2015 में इस हवाले से शुरू होने वाली बहस और इकदामात का रुख 2016 में किस तरफ देखते हैं?
देखिए, 2015 में दूसरे सालों के मुकाबले में ज्यादा दहशत हुई है, ज्यादा गन वायलेंस देखी गई है। तो इसलिए अब तमाम मुल्क में, चाहे वो अपोजिशन हो या गवर्नमेंट पार्टी हो या राइटिस्ट हो या लेफ्टिस्ट हो, उनके दरमियान अब इस वक्त एक कंसर्न पाया जाता है कि कोई ना कोई स्टेप लेने जरूरी हो जाएंगे, वरना ये गन वायलेंस जो हाथ से निकल जाएगी। अब हो ये रहा है कि इस वक्त क्वाइटली नेगोशिएशंस हो रही हैं, डिस्कशंस हो रही हैं, और उम्मीद ये होनी चाहिए कि जब नई साल आएगा तो उसमें ये डिस्कशंस जो हैं वो सामने आएंगी और कांग्रेस लेवल पे और स्टेट लेवल पे इन पर बातें होंगी। उनमें दो तीन चीजें बड़ी अहम हैं जो कि इस्तेमाल करनी जरूरी हैं। एक तो ये कि जो गन लाइसेंसेस हैं उनके लिए रेगुलेशन बढ़ाना जरूरी हो जाएगा कि उसकी बैकग्राउंड चेकअप और उसके साथ साथ जो लाइसेंस इशू किए जाएंगे उसमें फेडरल गवर्नमेंट का असर होना जरूरी हो जाएगा। दूसरी बात यह आ जाती है कि गन वायलेंस को खत्म करने के लिए लोकल लेवल पे पुलिस और कम्युनिटी के दरमियान किसी ना किसी तरीके की कोऑपरेशन को बढ़ाना जरूरी होगा। वो कैसे होगा, ये स्टेट और लोकल लेवल की गवर्नमेंट्स को करना होगा। ये आसान नहीं है लेकिन इसको करना बहुत जरूरी है। इसी बात यह आ जाती है कि जो एमिनेशन दिया जाता है, अगर उस एमिनेशन को कम कर दिया जाए या जो वेपन्स प्रोड्यूस किए जा रहे हैं उनके अंदर उनको ये कहना चाहिए स्मार्ट किस्म के वेपन्स बना दिए जाएं, ताकि वो जो गन्स जो हैं वो सिर्फ वही इस्तेमाल कर सके जिसको इस्तेमाल करने का हक हासिल है, तो फिर बड़ी हद तक इस गन वायलेंस को कम किया जा सकता है।
अच्छा डॉक्टर साहब, हमारे सामने एक सर्वे है, ये जो टेलीविजन चैनल है यहाँ का CNN न्यूज, उसके तहत करवाया गया है, राय आमा का जायजा है एक, और इससे पता चलता है कि दहशतगर्दी के खिलाफ जारी जो जंग है उसमें 11 सितंबर 2001 से अब तक अमरीकियों की सबसे ज्यादा तादाद गैर मुतमइन दिखाई देती है, जबकि 40% का कहना यह है कि दहशतगर्द अमरीका के खिलाफ लड़ाई जीत रहे हैं, और ये दादो शुमार जो है वो पीर के रोज शाये हुए हैं, जिससे चंद रोज पहले जैसा कि हम बात कर रहे थे पेरिस में हमले हुए और फिर कैलिफोर्निया के शहर यहाँ अमरीका में सान बर्नार्डिनो में भी हमले किए गए, तो आप ये समझते हैं कि ओबामा इंतजामिया की क्वेश्चन जो इस सिलसिले में है दहशतगर्दी का खात्मा करने के लिए और जो दुनिया भर में दाश के खतरे को रोकने के लिए और इंतहा पसंदी को रोकने के लिए हिकमत अमली है वो मौसर साबित होगी?
देखिए, इससे पहले भी बात हो चुकी है, ये जो आपको दहशतगर्दी नजर आ रही है उसकी दो वजूहात हैं, एक तो बेसिकली बड़ी पॉलिटिकल किस्म की वजह है और दूसरी स्ट्रेटेजिक है, इसको लोग इस्तेमाल करते हैं अपने फायदा उठाने के लिए। जब तक पॉलिटिकल सोल्यूशन आप नहीं कर सकते उस वक्त तक इस किस्म के टेंशन और इस किस्म की जो जंगबाजी है वो चलती रहेगी। उसको खत्म करने के लिए जरूरी है कि वो इलाके जहाँ पर जहाँ से ये टेररिज्म वगैरह फैलती आ रही है वहाँ पर जो इनइक्वालिटीज हैं और जो डिससेटिस्फेक्शन है वहाँ के गवर्नमेंट के लिए वहाँ के पॉलिटिकल सिस्टम के लिए, अगर उसको नहीं बदला जाता तो फिर इस किस्म की टेंशन खत्म नहीं होगी। ये एक ग्लोबल सी मामला है, इसको अमेरिका अकेला सॉल्व नहीं कर सकता। अमेरिका जानता है, अमेरिकी गवर्नमेंट जानती है, लेकिन उसके साथ साथ मुश्किलात ये हैं कि आप तमाम दुनिया में खासतौर पर उन इलाकों में जिसमें मिडल ईस्ट शामिल है या जिसमें अफगानिस्तान वगैरह भी शामिल है, वहां पर पॉलिटिकल सॉल्यूशंस कैसे पैदा किए जाएं जो कि लोगों के हक में हो और वो फिर पीसफुली अपने प्रॉब्लम्स को सॉल्व करने के लिए तैयार हो जाएं, क्योंकि उसी सूरत में आप टेररिज्म को रोक सकते हैं।
अच्छा डॉक्टर साहब, पाकिस्तान और अमेरिका के ताल्लुकात के लिए 2015 कैसा साल रहा, ये इसके बारे में कुछ कहिएगा।
ये देखिए, पाकिस्तान और अमेरिका की जो टेंशन्स आपको नजर आती रही हैं वो अफगानिस्तान की वजह से थी। अब हो ये रहा है कि 2015 में एक सबसे अहम बात ये हुई है कि दोनों ममालिक की जो ऑब्जेक्टिव्स हैं या इंटरेस्ट हैं अफगानिस्तान के लिए वो अब जरा करीब होते जा रही हैं, जिसकी वजह से इन दोनों ममालिक में अब अमरीका और पाकिस्तान में जो टेंशन पहले देखी जाती थी वो जरा कम हो गई हैं, वो एक दूसरे के साथ कोऑपरेट कर रहे हैं ताकि बड़ी हद तक अफगानिस्तान में किसी न किसी तरीके से पीसफुल सोल्यूशन हो जाए। उसी को देखते हुए अब ये कोशिश हो रही है कि दोबारा तालिबान और अफगानिस्तान गवर्नमेंट के दरमियान पीस नेगोशिएशन शुरू की जाएं और उम्मीद रखी जाती है कि 2016 के शुरू में ये नेगोशिएशन दोबारा शुरू हो जाएंगी। अगर वो शुरू हो जाती हैं, जिसमें पाकिस्तान एक बहुत अहम किस्म का किरदार अदा कर रहा है और उसके साथ साथ अमरीका और चीन सपोर्टर्स हैं, तो फिर उम्मीद ये होनी चाहिए कि ये जैसे ही अफगानिस्तान की मुश्किलात की हल करीब आना शुरू हो जाएगा, पाकिस्तान और अमेरिका के दरमियान टेंशन भी जरा कम होने शुरू हो जाएंगे।
और आखिरी सवाल जी, बिल्कुल हमारे पास 2.5 मिनट बाकी है, कि अफगानिस्तान में अमेरिका की एंगेजमेंट 2016 में?
देखिए, अफगानिस्तान में जो अमेरिका की जो इन्वॉल्वमेंट है वो कम नहीं होगी। वो 2015 में आपको याद होगा कि जो नया फैसला किया गया थे उसके तहत अब अमेरिका अफगानिस्तान में अपनी फोर्सेस को रखेगा, 10,000 के करीब जो अलाइड फोर्सेस वहां पर रहेंगी और उसमें 5,000 पाक अमरीकन फोर्सेस होंगी और उनको बढ़ाया भी जा सकता है अगर जरूरत पड़े। तो ये 2016 और 2017 में ऐसा ही रहेगा और ये एक कंस्ट्रक्टिव किस्म का स्टेप है, क्योंकि इसी वजह से आप दोनों साइड्स दोनों एक्सट्रीम्स जो हैं, गवर्नमेंट एक तरफ और दूसरी तरफ तालिबान, उनको कोऑपरेशन के लिए मजबूर कर सकते हैं।
بہت بہت شکریہ. یہاں واشنگٹن سے ڈاکٹر زبیر اقبال ہمارے ساتھ تھے. ڈاکٹر صاحب آپ کے لیے ہم نئے سال کے لیے بہترین خواہشات کا اظہار کرتے ہیں اور آپ سے ہماری پھر بات ہوگی ہمارے انہی پروگراموں میں. آپ کے کامنٹس کا, آپ کے وقت کا بے حد شکریہ. تو اب اس وقت ہمارے اس پروگرام کا وقت اب ختم ہوا چاہتا ہے, اور لیکن ہم اپنے سننے والوں کو ایک بار پھر بتائیں کہ آج کا پروگرام ایک خصوصی پروگرام تھا جس میں ہم نے بہت سارے ان نیوز اسٹوریز کا احاطہ کرنے کی کوشش کی جو 2015 میں دنیا بھر میں دنیا کے مختلف کونوں میں سامنے آئیں اور دنیا بھر کی توجہ ان پر مرکوز ہوئی. اور یہ اسٹوریز وہیں پہ ختم نہیں ہو گئیں بلکہ ان کے اوپر بعض اسٹوریز ایسی ہیں جن کے اثرات نہ صرف آنے والے سال پر 2016 میں بلکہ 2016 کے بعد تک محسوس کیے جاتے رہیں گے, کیونکہ کچھ چیزیں جو ہیں وہ دورس نتائج کی حامل بھی ہوتی ہیں. تو اب ہمارے پروگرام کا وقت ختم ہوتا ہے اس امید کے ساتھ کہ 2016 آپ کے لیے بہت ساری اچھا وقت لائے اور دنیا میں امن اور استحکام بھی ہم سب دیکھ سکیں. تو ان ساری بہترین دعاؤں کے ساتھ آج کا پروگرام ہم ختم کرتے ہیں. بہجت کو یہ پروگرام ختم کرنے کی اجازت دیجیے. آپ سے میری ملاقات پھر ہوگی اسی پروگرام میں. اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.